السلام علیکم، یہ پارٹ 14 ہے، کتاب کمانڈو 4۔ یہ کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ پیشکش کرتا ہوں آڈیو لائبریری، آواز پرویز احمد خان، مصنف منیر احمد راشد۔ دیگر معلومات یا کتابوں کے لیے اس نمبر پر رابطہ کریں 03212138225۔ تو آئیے سنتے ہیں پارٹ 14۔ میں اس کی زبردست اداکاری کا مداح ہو گیا تھا، اگر میں اس کی طرف سے مشکوک نہ ہو چکا ہوتا تو میں بھی یقیناً اس اداکاری سے دھوکہ کھا جاتا۔ ایئرپورٹ کے لاؤنج میں ہم لوگوں کو روک لیا گیا تاکہ تفتیش کی جا سکے، سب لوگوں کی جامع تلاشی لی گئی اور مختلف سوالات بھی ہوئے۔ یہی میرے میجر صاحب کو دروازے سے داخل ہوتے دیکھ رہا ہوں، ایک شخص کے چہرے کو غور سے دیکھ رہا تھا اور ان میں سے مجھے پہچاننے کی کوشش کر رہا تھا۔ اس وقت چونکہ میں میک اپ میں تھا اور انہوں نے مجھے اس میک اپ میں نہیں دیکھا تھا، اس لیے انہیں پہچاننے میں دشواری ہو رہی تھی، لیکن جو انہوں نے میری طرف دیکھا میں نے بائیں آنکھ کو ہلکا سا دبا دیا، ہلکی سی مسکراہٹ اس کے چہرے پر تیر گئی۔ وہ باوقار انداز میں تفتیشی افسر کی طرف بڑے اور سرگوشیاں انداز میں اس کے کان میں کچھ کہا۔ افسر نے ترچھی نظروں سے میری طرف دیکھا اور ہاں کے انداز میں سر ہلا دیا، پھر وہ میری طرف بڑا اور گرم جوشے سے ہاتھ ملاتے بولا، ہیلو سر، آپ کب تشریف لائے اور یہاں کیوں کھڑے ہیں؟ ادھر آئیے نا۔ وہ مجھے میجر صاحب کی طرف لے آیا۔ میں نے کوئی جواب دینے کی ضرورت محسوس نہیں کی، بس ایک مسکراہٹ لبوں پر سجا لی۔ میجر صاحب نے بڑے گرم جوشے سے مسافہ کیا اور رسمی جملے ادا کیے۔ افسر سے الگ الگ مسافہ کے بعد ہم لوگ لاؤنج سے باہر آ گئے۔ میرا ہاتھ ابھی تک میجر کے ہاتھ میں تھا جس انہوں نے غیر شعوری طور پر مضبوطی سے پکڑ رکھا تھا، شاید اس لیے کہ میرے مرنے کی اطلاع کے بعد میری زندگی کی اطلاع ملنے پر اب نفس نفیس مجھے اپنے سامنے موجود پا کر وہ جذباتی ہو رہے تھے۔ میں ان کے جذبات کو سمجھتا تھا، وہ مجھے اپنی اولاد کی طرح عزیز رکھتے تھے اور میں انہیں اپنا بزرگ سمجھتا تھا۔ باہر کھڑی کار کا دروازہ ڈرائیور نے ہمیں دیکھتے ہی کھول دیا۔ کار میں بیٹھتی میجر صاحب کے زبر کا بندھن ٹوٹ گیا اور انتہائی جذباتی انداز میں مجھے اپنے ساتھ کھینچ کر میرے ماتھے کا بوسہ لیا۔ میں نے محسوس کیا کہ ان کی آنکھیں پرلم تھی، خاصی دیر تک وہ بات کرنے کے قابل بھی نہیں تھے۔ اسی جذباتی فضا میں وہ بات بھی نہیں کر پا رہا تھا جس کے لیے بے چین تھا۔ جلدی میجر صاحب سنبھل گئے اور میرا حال احوال پوچھنے لگے۔ ان کی گفتگو سے مجھے اندازہ ہوا کہ وہ اتنے جذباتی کیوں ہو رہے تھے۔ انہوں نے بتایا کہ جب انہوں نے جہاز سے آندھرے پوف اترتے دیکھا تو فوراً ان کا ماتھا ٹھنکا تھا، اور جو پہلا خیال ان کے دل میں پیدا ہوا یہی تھا کہ کچھ گڑبڑ ہونے والی ہے۔ پھر چند ہی لمحوں بعد دھماکہ فضا دھماکے سے گونج اٹھی تو وہ سمجھے تھے کہ آندھرے نے خود جہاز سے باہر آ کر جہاز کو دھماکے سے اڑا دیا ہے۔ بنگلے سے حادثے سے میرے بچ نکلنے کی خوشی کے بعد اچانک اس حادثے نے ان کے ذہن کو بری طرح جھنجھوڑ دیا تھا، لیکن جب پتہ چلا کہ صرف آندھرے ہی مرا ہے اور چند مسافر زخمی ہوئے تو انہیں کچھ امید بندھی۔ انہوں نے اپنے دوست تفتیشی افسر کو ساری صورتحال سے آگاہ کر دیا کہ مرنے والا ایک تقریب کار تھا اور یہ کہ اس جہاز میں ایک اہم شخصیت آنے والی تھی۔ شاید یہ تقریب کاری سے اہم شخصیت کو ہلاک کرنا چاہتا تھا، مگر خود اپنی سکیم کا نشانہ بن گیا۔ مجھے تفتیشی افسر کا رویہ یاد آیا اور ساری بات سمجھ میں آ گئی۔ میں نے فون میجر صاحب کو بتایا کہ مجھے وہ بوڑھا چینی مشکوک لگتا ہے، بلکہ مجھے یقین ہے کہ اسی نے آندھرے کو قتل کیا ہے۔ اس حقیقت کے باوجود کہ آندھرے ہمارا دشمن تھا، ہمیں اس کے قاتل کو گرفتار کرنا تھا اور اس کے بارے میں تحقیقات کرنی تھی۔ میجر صاحب نے فوراً اپنی کان میں لگی ٹیلی فون کے ذریعے ایئرپورٹ پر تفتیشی افسر سے رابطہ کیا اور چینی بوڑھے کے بارے میں بتایا، اور یہ بھی کہا کہ مکمل حالات سے ہمیں باخبر رکھا جائے کیونکہ آندھرے کے کیس پر ہم براہ راست کام کر رہے تھے۔ گھر پہنچنے کے بعد میں غسل وغیرہ کر کے تازہ دم ہو گیا اور ڈرائنگ روم میں میجر صاحب کے پاس پہنچا۔ وہاں ایک اور شخص بھی موجود تھا، خاصا وجیہ اور باوقار۔ اس کے ہاتھوں کی انگلیاں غیر معمولی طور پر لمبی اور خوبصورت تھیں۔ پہلی نظر میں وہ مجھے کوئی مصور دکھائی دیا، لیکن بعد کی گفتگو سے معلوم ہوا کہ وہ ایک ڈاکٹر تھا، پلاسٹر سرجری کا ماہر ڈاکٹر۔ اس کا نام جمال تھا، عمر 60 برس سے زیادہ تھی، مگر وہ دیکھنے میں عمر سے 10 برس کم نظر آتا تھا۔ رسمی گفتگو کے بعد میجر صاحب نے مجھے بتایا کہ انہوں نے ڈاکٹر جمال کی مدد اس لیے حاصل کی ہے تاکہ مجھے عارضی میک اپ سے نجات دلا کر ایک مستقل شکل دی جائے۔ اس سلسلے کے تمام کام مکمل ہو چکے تھے، حتیٰ کہ میرے ضروری کاغذات بھی اس نئی شکل اور شخصیت کے نام سے بنوا لیے گئے تھے۔ میں نے تصویر دیکھی جو آئندہ میری تصویر بننے جا رہی تھی۔ یہ 20-22 سال کا خوبصورت جوان تھا، اس کی شکل مجھ سے کسی حد تک ملتی جلتی تھی، اس لیے ڈاکٹر جمال کو زیادہ محنت کی ضرورت نہیں تھی، اور شاید اس تصویر کا انتخاب بھی اسی وجہ سے کیا گیا تھا۔ یہ احمد علی نام کا ایک ایسا نوجوان تھا، نوجوان کی تصویر تھی جو ایک حادثے کا شکار ہو کر مر چکا تھا اور جس کی لاش کئی دن انتظار کے بعد لاوارث قرار دے کر دفنا دی گئی تھی۔ مجھے کمر سے آمدنی بننے میں ایک ہفتہ لگنا تھا اور یہ ہفتہ کل سے شروع ہونا تھا، اس لیے ڈاکٹر جمال تھوڑی دیر بعد ہماری گفتگو میں شریک رہنے کے بعد رخصت ہو گئے تھے۔ اس کے بعد میرے اور میجر صاحب کے درمیان ماضی حال، مستقبل کی کارگزاری، حالات اور دائیں عمل پر تفصیل سے بات ہوتی رہی۔ اگلے ایک ہفتے تک میں ڈاکٹر جمال کے گھر پر ان کے خاص کمرے میں رہا، جہاں میرا چہرہ پٹیوں سے لپٹا رہا۔ انہوں نے بڑی مہارت سے میری شکل تبدیل کر دی تھی۔ یہاں سے فارغ ہونے کے بعد میں دوبارہ میجر صاحب کے گھر گیا تو جہاں میری ڈھاکہ روانگی کی تمام تیاریاں مکمل تھی۔ روانہ ہونے سے پہلے میں نے اس بوڑھی چینی کے بارے میں पूरे तो मालूम हुआ अभी तक जहर राष्ट्रीय लेकिन उसके खिलाफ कोई भी सबूत नहीं मिल सका था। बस इतनी सी बात पर वो जहाज में मरने वाले के बराबर वाली सीट पर बैठा था और शक था कि उसे कोई गड़बड़ ना की हो। उसे तफ्तीशी मरकज में रखा गया था। चीनी सफारतखाने में उसकी रिहाई के लिए कोशिश हो चुका था और बूढ़ा किसी भी वक्त रिहा हो सकता था। मेरे दिल में शदीद ख्वाहिश पैदा हुई कि मैं खुद इस बूढ़े से मिलूं और बात करूं, लेकिन मेरे पास इतना वक्त नहीं था। मुझे एक घंटे के बाद ढाका रवाना हो जाना था और ये घंटा मुझे मेजर साहब के साथ गुफ्त शनीद में गुजारना था। बूढ़ा चीनी बगैर बेगुना साबित हो चुका था, मगर मुझे यकीन था कि गड़बड़ उसी ने की है। ये बात न जाने क्यों मेरे जहन में छिप कर रह गई थी कि जिस वक्त आंद्रे पूफ बाथरूम में गया था, इस वक्त इस बूढ़े ने बम इसके ब्रीफ केस में रखा होगा। मुझे ये भी याद आ रहा था कि आंद्रे ने अपना ब्रीफ केस दीगर सामान के साथ सीटों के ऊपर बने हुए सामान रखने के लिए मखसूस खाने के बजाय अपने पास सीट ही पर रखा हुआ था। इस तरह बूढ़े चीनी के लिए गड़बड़ करने का बड़ा आसान मौका था। घर से एयरपोर्ट तक की तरफ जाते हुए भी मेरा दिमाग इन्हीं सोचों में गुम था। एयरपोर्ट पर मेरा इस्तकबाल मेरे इस्तकबाल की तरह मेरी रवानगी भी बड़ी जज्बाती अंदाज में हुई। मेजर साहब ने सीने से लगाया, माथे को चूमा और ढेरों दुआओं के साथ रुख्सत किया। फ्लाइट पर बरवक्त रवाना हुई और बरवक्त ढाका पहुंच गई। ढाका एयरपोर्ट पर मेरा इस्तकबाल मेजर अयाज और अब्दुल्ला ने किया। उन्हें मेजर साहब ने पहले ही मेरी आमद की इतला दे दी थी। नई ऐसे से मेरा उनसे तारफ हुआ और दोनों बाजार गर्मजोशी का मुजाहरा कर रहे थे, लेकिन मैं महसूस कर रहा था कि अंदर से बहुत अफसरदा और मुतमल है। इसकी वजह कोई और भी हो सकती थी, लेकिन मेरी खुशगुमानी ये थी कि उन्हें मेरे मरने का अफसोस है। एक हफ्ते से ज्यादा अरसा गुजर जाने के बाद जब मैं कमर की जगह लेने के लिए आमदनी के रूप में उनसे मिला तो उनका दर्द दोबारा से ताजा हो गया था। बाद में मेरा ये ख्याल दुरुस्त साबित हुआ। मेजर साहब मुझे अपने साथ छावनी ले गए थे, जहाँ देर तक उनसे मौजूदा हालात पर अपनी हिकमत अमली के बारे में बातचीत होती रही। मेरे प्लान से 100% इत्तेफाक करते हुए उन्होंने गोरिल्ला जंग की हमायत की, बल्कि उन्होंने मुझे इस बात पर भी आगाह किया कि गुज़श्ता काफ़ी अरसे से मुक्ति बानी और दीगर शरफ़ंदों के खिलाफ काम करते हुए उन्होंने नीम अस्करी तंजीम की कारकर्दगी का जायजा लेने के बाद महसूस किया है कि रज़ाकार फोर्स वगैरह का तजर्बा नाकाम हो चुका है। अलबत्त कुछ नौजवान ऐसे ही उनकी नज़र में आए थे जो हर एतबार से काबिल एतमाद थे। उनकी मामले की तह तक पहुँचने की गैर मामूली सलाहियत, तरबियत हासिल करने में कमाल, तेजी और मुस्तैदी, हिफ्ज़ राज के सिलसिले में काबिल रिश्क की इस्तेकामत और पाकिस्तान इस्लाम से बेपनाह मोहब्बत, ऐसी चीज़ें थी जिनको नज़रअंदाज नहीं किया जा सकता था। उन्होंने बताया उनका इरादा है कि वो इन नौजवानों को एक बाकायदा तंजीम की शक्ल दे दें। इस सिलसिले में आला हुकाम से मंजूरी रास्ते की सबसे बड़ी रुकावट थी, लेकिन उन्होंने फैसला किया था कि वो अपनी ज़िंदगी और नौकरी दोनों को दाव पर लगाकर बगैर मजदूरी हासिल किए तंजीम कायम कर देंगे। इस सिलसिले में फख्र में बात यह थी कि इन तमाम जवानों का ताल्लुक इस्लामी छात्रों संघों से था। इस तरह खतरा यह भी था कि अवामी लीग वाले इस बात को भी सियासी स्कैंडल बना लेंगे कि फौज ने इस्लाम पसंद तलबा तंजीम के कारकुनों पर मुश्तमिल एक अलग फौज बना ली है जो बंगालियों पर जुल्म कर रही है, मगर जो होगा देखा जाएगा। तो मुकाबले पर अमल करते हुए उन्होंने तंजीम कायम करने का फैसला किया और आज इस सिलसिले में मोमन शाही जाने का इरादा रखते थे, जहाँ उन्होंने नौजवानों की एक मुख्तलिफ जमा इस तंजीम के क्याम का ऐलान करना था। मैं और अब्दुल्ला भी उनके साथ जाने के लिए तैयार हो गए। फिर थोड़ी देर बाद हमारी फौजी जीप मोमन शाही की तरफ उड़ी जा रही थी। रास्ते में मेजर साहब ने बताया कि आजकल उनकी ड्यूटी मेमन सिंह में लगा दी गई है, क्योंकि यहाँ पर और इर्द गिर्द के इलाकों में कई भारतीय फौजी मुक्ति बहानी के रूप में पकड़े गए हैं। उन्होंने ये भी बताया कि एक हफ्ता पहले ही उन्होंने चंद बंगाली नौजवानों को रज़ाकार फौरों से अलग करके अपने तौर पर तरबियत देने का आगाज कर दिया था। मेजर साहब रास्ते भर इन नौजवानों की तारीफ के पुल बांधते रहे और मैं नौजवानों से मिलने के लिए बेचैन होता रहा। हालांकि उससे पहले मैं अब्दुल मालिक अब्दुल्ला और उमर की सूरत में पाकिस्तान से दीवानगी की हद तक प्यार करने वाले नौजवानों को देख चुका था, मगर फिर भी नए लड़कों से मिलने को बेताब था जो अब बाकायदे फोर्स की शक्ल में दिफाए वतन का फरीजा अंजाम देने के लिए कमर बस्ता हो चुके थे। इन नौजवानों के अलावा मरहूम कमर का तस्करा भी रहा। मुझे पहली मरतबा अंदाजा हुआ कि लोग मुझसे किस कदर मोहब्बत रखते थे। खसूर अब्दुल्ला जो कि मेरा रिश्तेदार भी था, मेरा जिक्र करते उसकी आवाज़ गुलगी हो जाती थी और आगे पूर्णम ढाका से मेमन सिंह तक उसने मेरा साथ बीते हुए तकरीबन तमाम ही वाकयात का जिक्र कर दिया था। मैं बगैर तवज्जो से उसकी बात सुन रहा था और बीच ही बीच में उसे तसल्लियां भी देता जा रहा था। कभी कभी कमर की बहादुरी और ऊपर बदनी पर वाह वाह भी कर देता, लेकिन दिल ही दिल में सोच रहा था कि इंसान भी क्या चीज़ है, मोहब्बत और नफलों तो भी आमा जगह। ये अब्दुल्ला जो मुझसे इस कदर मोहब्बत रखता था, वतन के दुश्मनों से अजीज नफरत करता था, और खुद मैं जो उससे भी ज्यादा शिद्दत के साथ वतन दुश्मनों से मुतनफर था, खासतौर पर आंद्रे पूफ से। आंद्रे पूफ का ख्याल आते ही मेरा जहन फिर उसकी तरह मुड़ गया। मुझे आंद्रे की इस तरह मर जाने का यकीन नहीं आ रहा था, मगर सब वाक्य मेरी आंखों देखा था, इसलिए यकीन न करने की वजह भी नहीं थी। फिर भी एक खलश सी थी, एक दुख का था एहसास। मेरा ख्याल है कि अगर आंद्रे मेरे हाथों मारा जाता तो शायद ये एहसास मेरे दिल में पैदा ना होता, शायद इसके मरने के नहीं अपने इंतजाम ना लेने के ना ले सकने का एहसास था जो मुझे दुखी कर देता था। मुझे आंद्रे से कोई हमदर्दी तो खैर थी ही नहीं, लेकिन मुकाबले का एक जज्बा तो था जो मेरे हौसलों को बुलंद रखता था, जज्बों को जवान। मैं ऐसे ही ख्यालात में घिरा रहा, मेजर साहब अपने ख्यालात में और अब्दुल्ला कमर की तारीफ के बयान में। जी फासला देखने में मसरूफ रही और हम लोग मेमन सिंह पहुंच गए। छावनी में पहुंच गए हम मेजर अयाज के कमरे में गए। अभी हम यहाँ कोई ज्यादा देर नहीं गुजरी थी कि एक अर्दली ने इतला दी कि लड़के जमा हो चुके हैं। हम लोग वहाँ पहुंचे तो देखा कि कोई 30-40 लड़के कितार दर कितार जमीन पर बैठे हैं। मैं चूंकि पहले तो उन्हें देखने का मुतमनी था इसलिए जरा गौर से उनको देख रहा था। उनकी रोशन आंखें, पुरदम चेहरे, चमकदार पेशानी और पाकिजा तासरात किसी भी देखने वाली आंख को मुतासर कर सकते थे। अक्सर लड़कों के हाथों पर मेहराब के निशान थे, जिस बात की अलामत है को बकायदगी से अल्लाह ताला के हुजूर सजदा रीज होते हैं। सामने सलूने चेहरों से नूर सा झलकता हुआ महसूस होता था। मेजर साहब उनके सामने जाकर खड़े होकर मुख्तसर सा खिताब किया। मेरी तरह मेजर साहब उनसे खासे मुतासर थे। उनकी तकरीर में इस्लाम का जिक्र ज्यादा था, खास तौर पर हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम का, उनके साथियों का। दुश्मन की कसरत और अपनी महदूद अस्करी कुव्वत का जिक्र करते हुए उन्होंने गज़वा बदर का हवाला दिया, जब मुसलमान दुश्मन के मुकाबले में बहुत ही कम थे, मगर अपने अज़्म और हौसला, ईमान और अल्लाह के फजल से दुश्मन पर फाते रहे। ये सब चीज़ें जंग में ज़रूरी थी और ये नौजवानों में वो बड़ी हद तक मौजूद थी। इसलिए मेजर साहब ने ऐलान किया कि आपकी इस नई तनजीम का नाम अल बदर रखा जाएगा। आप जैसे नौजवानों को यहाँ और पूरे मुल्क में इसी नाम से मुनज़्ज़म करें, अल्लाह आपकी मदद करेगा। खताब के बाद मेजर साहब और हम उनके कमरे में वापस आ गए। नौजवान अपनी तरबियत के लिए चले गए। मुझे मेजर साहब का यह नाम अल बदर बहुत पसंद आया था। हम देर तक इस नाम और उनके काम के बारे में तफसीलात तय करते रहे। मेजर साहब की ख्वाहिश थी कि मैं भी ढाका जाने के बजाय कुछ अर्सा उनके साथ रहूं और लड़कों की तरबियत में उनकी मदद करूं। मैंने भी ये मुनासिब समझा क्योंकि ढाका में अब मेरे लिए कोई वाजिया काम नहीं था। आंद्री की मौत की वजह से मेरा ख्याल था कुछ अर्सा तक तो उनका काम रुका रहेगा। अब्दुल्ला भी वहीं रुक गया। हम दिल जमी से नौजवानों को ट्रेनिंग देने लगे जिनकी पाकिस्तान की फौज के लिए बंगाल की सरजमीन में हरबल दस्ते का काम देना था, क्योंकि मेजर साहब की गुफ्तगू के नतीजे में अलबदर का जो काम हम लोगों ने सोचा था उसका खास हिस्सा यही था कि अलबदर बंगाल की सरजमीन में पाक फौज के रहनुमा का किरदार अदा करेगी, क्योंकि पाक फौज के जवान यहाँ के इलाकों में अजनबी थे और बंगाली जबान भी उनको नहीं आती थी। इनका दूसरा बड़ा काम मुक्ति बहानी की सरगर्मियों पर नजर रखना उनका थोड़ा करना था। बहरहाल ट्रेनिंग तेजी से जारी थी और मेरा ख्याल एक हफ्ता भी नहीं हुआ था कि अलबदर की आजमाइशों का वक्त आन पहुंचा। हुआ यूं कि एक दिन पहले एक देहाती छावनी में आया और मेजर साहब से शिकायत की कि उनके इलाके में मुक्ति बहानी ने उदम मचा रखा है, हर रोज कोयलों में वारदात हो जाती है, कभी कोई कतल, कभी कोई आवरू रीजी और कभी चोरी चकारी। अभी भी इसलिए आया है कि मुक्ति बहानी वाले उनके गाँव से मवेशी चोरी करके भारत की सरहद की जानब ले जा रहे हैं। मेजर साहब ने फौरन एक छोटी सी पार्टी तश्कील दी और कैप्टन की सबराई में दहशत गर्दों की सरकोबी के रवाना हो गए। लोग जब छावनी से खासी तौर दरख्त और घनी झाड़ियों में गुजर रहे थे तो पहले से मौजूद घात लगाए दुश्मन ने अचानक हमला कर दिया। देहाती जो कि दरअसल मुक्ति बहानी का ही एक आदमी था, फौरन खींच लिया और दुश्मन से जा मिला। काफी जब मुकाबला होता रहा, दोनों तरफ से भरपूर फायरिंग हुई और दुश्मन भाग गया, मगर वो अपने मकसद में कामयाब रहा था। उसने चालीस से हमला करके हमारे कैप्टन को शहीद और कई फौजियों को शदीद जख्मी कर दिया था। हमें जब इस वाक्य की इतला मिली तो गम और गुस्सा से हमारी हालत बुरी हो गई। गम तो दायर कैप्टन की शहादत का था और गुस्सा इस बात पर कि लोगों की हिम्मत इतनी बढ़ चुकी है कि छावनी से बुला बुलाकर हमला करने लगे हैं। हम में से सबसे ज्यादा मेजर अयाज रंजीद आते वो अपने मातहत की बेवकत और बेबस मौत पर कुड़ रहे थे। जख्मी होने वाले सिपाहियों ने बताया कि मुक्ति बहानी के अलावा हिंदू फौज भी उस हमले में शामिल थे और इस बात पर हमें ज्यादा गुस्सा था कि यह हिंदू बुनियाद इतना आगे बढ़ गया है कि हमारी सरहदों में घुसकर हमें नुकसान पहुंचाने और जिंदान से सरहद पार जाकर हमारा मुंह चिढ़ाए और हम इधर बेबस हो गए, उसका कुछ भी नहीं बिगाड़ सकते। फैसला किया गया उसका बदला लिया जाएगा और हम भी सरहद पार जाकर दुश्मन को दुगना से ज्यादा नुकसान पहुंचाएंगे और उसे ये बात बता देंगे कि पाकिस्तानी फौज को छेड़ना उसके लिए कितना खतरनाक हो सकता है। चंद फुर्तीले और तजुर्बाकार जवानों को इस काम के लिए मुंतखब किया गया और अगली रात को ऑपरेशन का मनसूबा तैयार कर लिया गया। मैंने अपने तौर पर काम करने के लिए अलहदा प्लान बनाया और जरूरी तैयारियों में लग गया। रात को तकरीबन 10 बजे में मेजर अयाज से मिला और उन्हें अपनी रवानगी की इतला दी। उन्होंने मुझे मुहताज रहने की हदायत की और मेरी कामयाबी की दुआ करते मुझे रुखसत किया। छावनी से निकलकर मैं भारत की सरहद की तरफ चला जो यहाँ से ज्यादा दूर नहीं थी। मेरे इरादा था कि मैं सरहद से करीबी किसी जगह पर छुप कर अच्छी तरह सरहद का मायना करूंगा और फिर किसी मुनासिब जगह से मुनासिब वक्त में सरहद पार करके दुश्मन पर शब खून मारूंगा। اپنے پروگرام کے مطابق سر سے کافی پہلے میں نے ایک اونچے ٹیلے اور گھنے درخت کا انتخاب کیا اور اس پر چڑھ کر خاصی بلندی پر ایک جگہ بیٹھ گیا۔ یہ تو شاخہ تھا، میں اطمینان سے پاؤں لٹکا کر اس پر بیٹھا اور اپنے کوٹ کٹ کٹ بیگ سے دور بھی نکال کر سرد کا جائزہ لینے لگا۔ میں قمر الدین ولد چودھری رحیم الدین سیال کوٹ کے ایک سرحدی گاؤں میں پیدا ہوا تھا۔ بچپن بے فکری میں کھیلتے کودتے بھی تھا، اسکول جانا اور کھیلنا دو ہی ضروری کام تھے، ایک زبردستی کا اور دوسرا شوق کا۔ نظر کیوں اسکول جانا مجھے شروع سے اچھا نہیں لگتا تھا، میں سوچتا تھا یہ کتابیں جو میں پڑھتا ہوں میرے اندر کی بھوک ختم نہیں کرتی، عجیب پھیکی پھیکی سی باتیں میں لکھی۔ البتہ جب کسی بہادر سپاہی کا قصہ پڑھتا تو مجھے بہت اچھا لگتا تھا، سوچتا تھا بڑا ہو کر میں محمد بن قاسم بنوں گا یا پھر خالد بن ولید۔ لڑنا شروع سے میری طبیعت کا حصہ رہا تھا، اسکول میں اور گاؤں میں بہت سے لڑکوں سے میری لڑائی ہو چکی تھی، ان میں سے کئی کو میں نے پیٹا تھا اور کئی ایک سے مار بھی کھائی تھی، لیکن مجھے اسی طرح یاد تھا کہ مار کھانے کے بعد یا چوٹ لگنے پر میں روتا نہیں تھا۔ ہاں البتہ کسی کی مصیبت میں دیکھ کر اپنے آنسو رواں ہو جاتے تھے۔ ایک بار شکار کے شوق میں میں نے غلیر بنائی اور گھر کے سہن میں لگے ہوئے شیشم کے درخت پر بیٹھی چڑیا کو نشانہ بنانے لگا۔ ایک غلیلا بے خبر بیٹھی ایک چڑیا کو لگا تو پھڑک کر نیچے گری، میں خوشی سے تاریاں بجاتا اور بھاگا تھا کہ اپنا شکار اٹھا لوں۔ چڑیا بھی تک تڑپ رہی تھی، میں نے اسے مٹی میں دبایا اور فاتح انداز میں دیکھنے لگا۔ چڑیا بھی میری طرف دیکھ رہی تھی، بڑی معصوم بے بس اور شکایتی انداز میں۔ چند لمحوں کے لیے ہماری آنکھیں چار ہوئی، پھر میں نے دیکھا کہ چڑیا کی آنکھیں دھندلی ہو گئی ہیں، مر چکی تھی، مگر اس کی آنکھوں میں بے بسی اور شکایت کے تاثرات جم کر رہ گئے تھے، جیسے وہ پوچھ رہی ہو کہ میں نے اسے کس جرم کے بدلے میں ہلاک کیا ہے۔ ایک دم مجھے یوں لگا جیسے مجھے قتل ہو گیا ہے، ایک بے بس اور بے قصور جان کا قتل۔ میرا دل بھر آیا اور میں پھوٹ پھوٹ کر رو دیا۔ اس دن کے بعد سے میں نے کبھی کسی جاندار کو قتل نہیں کیا سوائے پاکستان کے دشمن کے، اور یہ بھی تب ہوا جب میں فوج میں شامل ہو گیا۔ اب ظاہر میں فوج میں شامل ہونے پہلے مار کے میں اپنی بزدلی، گھر بار، ماں باپ اور بہن بھائیوں کے جل جانے کے مناظر تازہ ہونے لگے تھے، اور یہ سلسلہ نہ جانے کب تک چلتا ہے۔ اچانک مجھے کچھ آٹھ سے محسوس ہوئی، جیسے کوئی بہت دبے قدموں اس درخت کے نیچے سے گزر رہا ہو۔ وہ بہت بے ادھر سوچوں میں گم رہا تھا۔ اب رات کافی گزر چکی تھی، چاند بھی خاصا بلند ہو چکا تھا اور اس کی نرم نرم چاندنی میں مناظر دھندلے نظر آنے لگے تھے۔ میں نے گلے میں لٹکی ہوئی دور بین آنکھوں سے لگائی اور اپنے سامنے سے پتوں کو ہٹاتے ہوئے نیچے دیکھنے لگا۔ وہ چھ سات افراد تھے اور آہستہ آہستہ سرحد کی طرف بڑھ رہے تھے۔ ان کے پاس زیادہ سامان بھی نہیں تھا، اسلحہ بھی ایک آدھ کے ہاتھ میں نظر آ رہا تھا۔ ان کے چال سے پتہ چلتا تھا کہ وہ فوجی نہیں ہے۔ پھر تو میں سمجھا کہ یہ وہ ٹولی ہوگی جسے آگے دشمن سے شہید کر اپنے کا بدلہ لینا ہے، مگر وہ فوجی نہیں تھے۔ تو کیا یہ مکتی بانی کے لوگ تھے جس کاروائی کے بعد واپس جا رہے تھے، یا کسی اور مقصد سے سرحد پار جا رہے تھے؟ میں ان کے بارے میں سوچتا ہوں برابر ان پر نظر رکھے ہوئے تھا۔ وہ لوگ اب بالکل سرحد کے بالکل قریب پہنچ چکے تھے۔ ان کا محتاط انداز بتا رہا تھا کہ وہ مکتی باہنی کے لوگ نہیں ہیں، کیونکہ اگر وہ مکتی باہنی کے افراد ہوتے تو سرحد پات کرتے ہوئے اتنے محتاط حرکت نہ ہوتے۔ میں درخت سے اتر کر خاصے فاصلے سے ان کا تعاقب کر رہا تھا، ایک جگہ جہاں درخت ذرا چھدرے چھدرے تھے اور منظر کو واضح تھا۔ میں دوربین پر ان کے گروپ لیڈر کو فوکس کیا، یہ دیکھ کر میری خوشی اور حید کی انتہا آ رہی۔ وہ لڑکا کامران تھا، مجھے ان سے امید نہیں تھی کہ دشمن کے علاقے میں بھیجنا موت کے منہ میں بھیجنے کے مترادف تھا۔ اور بدر کو چونکہ میں خود بھی تربیت دے رہا تھا، اس لیے ان سے میرا قلبی تعلق بھی تھا، اور انہیں مشکل صورتحال میں دیکھ کر لا محالہ مجھے ان کی مدد کرنی تھی۔ میں مخصوص فاصلے سے ان کے تعاقب میں چلتا رہا۔ لڑکوں کی حرکات و سکنات سرحد پات کرتی تبدیل ہو گئی، اب وہ شیر لگ رہے تھے جو گھات لگا کر اپنے شکار پر جھپٹنے والا ہو۔ میں خود بھی سرحد عبور کر چکا تھا، سامنے ہی بھارتی فوجوں کے ٹرک کھڑے تھے اور کچھ خیمے لگے ہوئے تھے۔ لڑکے بے آواز مگر پھرتی سے ان سے قریب ہو رہے تھے۔ میں حیران تھا کہ اس چوکی پر موجود فوجیوں کو کیا ہو گیا، یا تو سب سو گئے ہیں یا اوندھے ہو گئے ہیں، تو ان لڑکوں کو اپنی طرف بڑھتا ہوا دیکھ نہیں سکتے۔ میں رک چکا تھا اور ایک قریبی درخت پر چڑھ کر پوزیشن سنبھال لی تھی۔ میں نے دوربین بھی اپنی دور مار بندوق پر فٹ کر لی تھی اور بڑے چوکنا انداز میں لڑکوں کی پشت پناہی کر رہا تھا۔ لڑکے ٹرکوں کے قریب پہنچتے اپنے کام میں مصروف ہو گئے۔ دو لڑکے ٹرکوں پر چڑھے اور تھوڑی دیر بعد جب واپس نہیں جائے تو ان کے ہاتھوں میں دو بندوقیں تھیں جو یقیناً فوجیوں کی تھی، جن کو ٹرک کے اندر ہی جہنم واصل کر آئے تھے۔ ایک لڑکا ایک دوسرے ٹرک کے نیچے ڈائنامائٹ فٹ کر رہا تھا، دو لڑکوں نے وہاں سوئے ہوئے تین فوجیوں کو ابھی نہیں سلا دیا، اور یوں تمام کاروائی بڑی مہارت سے مکمل کر کے وہ شاہین صفت نوجوان بغیر کسی نقصان کے واپس سرحد پار کر گئے۔ میں ابھی تک اپنی جگہ صاف تو سامنے بیٹھا تھا، مجھے آنکھوں سے دیکھنے کے باوجود یقین نہیں آ رہا تھا کہ ایک ہفتے کی تربیت حاصل کرنے والی یہ ننھے مجاہد اس طرح ایک انہونی مہم سر انجام دے چکے ہیں۔ وہ سب میری نظر سے اوجھل ہو چکے تھے اور ہمیں واپسی کا ارادہ کر رہا تھا کہ میں نے ایک سائے کو تیزی سے البدر کے تعاقب میں جاتے دیکھا۔ وہ جو کوئی بھی تھا دشمن کے انہی خیموں سے برآمد ہوا تھا اور اب سرحد پار کرنے والے البدر جوانوں کے پیچھے جا رہا تھا۔ میں فوراً چکن نہ ہو گیا، شاید زندہ بچ جانے والا کوئی بھارتی گوریلا جو اپنے ساتھی کو انتقام لینے کے لیے ان کے پیچھے جا رہا تھا۔ البدر خطرے میں تھے، میں ذرا فاصلہ رکھ کر اس کا پیچھا کر رہا تھا۔ ताकि उसे ताकुब का एहसास ना हो, मगर जल्दी मुझे अंदाजा हो गया कि मुझसे आगे जाने वाला साया मेरी मौजूदगी से वाकिफ हो चुका है। वो बलागा फुर्तीला नाटकद का आदमी था और बगैर आवाज तेज किए बहुत तेजी से सफर कर रहा था। अलबदर नौजवान उससे कुछ फासले पर आगे जा रहे थे। वो लोग शायद अपने ताकुब से बेखबर थे। उनकी आपस में बातें करने की हल्की हल्की आवाजें हवा के दोष पर मेरे कानों तक पहुंच रही थी। मैं पूरी तवज्जो से अपनी हदफ पर नजर रखे हुए था, मगर एक जगह जहाँ जरा जंगल घना था वो साया एकदम मेरी नजरों से उजल हो गया। मैं फुर्त से उस मोटे दरख्त के करीब पहुंचा जहाँ आखिरी मर्द उसकी झलक नजर आई थी, मगर वहाँ कुछ भी नहीं था। पहले तो मैंने सोचा कि मैं भी इनके पीछे चला जाऊँ और साया का ख्याल दिल से निकाल दूँ। हो सकता है वो अपने ताकुब और अलबदर की दलेराना कार्रवाई के पेश नजर खौफजदा होकर भाग गया हो, मगर न जाने क्यों मुझे ऐसा महसूस हो रहा था कि वो भागा नहीं, यहीं कहीं मेरे करीब मौजूद है। मैं बहुत मोहतात अंदाज में गन को अपने सामने की टटोलती हुई नजरों से इधर उधर जायजा लेता रहा। अचानक मुझे खतरे का एहसास हुआ, जैसे कोई पीछे से हमला करने वाला है। मैं एक लम्हे के हजारवें हिस्से में अपने दाई एड़ी पर घूमा और बंदूक की लबलबी दबा दी। धमाका हुआ और बंदूक मेरे हाथ से निकल कर अंधेरे में गुम हो गई। मैं जितनी तेजी से पीछे की जानब घूमा था, इससे ज्यादा तेजी के साथ इस सरब ने मुझे वापस खोने पर मजबूर कर दिया जो हमला वाले मेरे हाथ पर लगाई थी। बंदूक से निकलने वाली गोली भी अंधेरे में किसी अंधी मंजर की जानब बर्बाद कर गई थी और वो साया जो चंगलों में पहले गायब हो गया था मेरे सामने खड़ा था। उसके चेहरे के तासरात तो मैं नहीं देख सकता था, मगर उसके खड़े होने का अंदाज बता रहा था कि वो लड़ने पर आमादा है। चोट लगने के बायस में लड़खड़ा कर चंद कदम पीछे की तरफ चला गया और अब हैरान की और तहसीन आमीज नजरों से साय को देख रहा था, जिसने कमाल फुर्ती से मुझे गैर मुसल्ला कर दिया था। असरा तो शायद उसके पास भी नहीं था, क्योंकि अगर वो मुसल्ला होता तो कब का मुझे हैंड अप करा चुका होता, मगर वो तो दोनों हाथ पीछे कमर पर रख के मजे से खड़ा था जैसे अपनी कार्रवाई पर दाद का तालब हो। इसके वार और अदाकारी की वजह से मुझे गुस्सा तो आया, मगर मैंने अपने दिमाग को ठंडा ही रखा और दो कदम चलकर उसकी जान बढ़ा। मेरे ख्याल तो मुझे अपनी जान बात देख कर वो मोहतात होगा, कोई दिफाई हिकमत अमली इख्तियार करेगा, मगर वो जैसे खड़ा था वैसे ही खड़ा रहा। ये तरीका मुखालफत को इश्तियाल दिलाने के लिए मैं खुद भी इख्तियार करता हूँ, मगर मैं इस वक्त बहुत ज़्यादा चुकन्ना भी होता हूँ। क्या मेरा वो मद मुकाबले भी चुकन्ना है? क्या वो अच्छा फाइटर है? ये देखने के लिए और इसकी महारत का अंदाज़ा करने के लिए मैंने अचानक उस पर हमला कर दिया। बड़ा जशातुला वार था जो किसी आम फाइटर की समझ में नहीं आ सकता था, मगर मेरा मुकाबला यकीनन किसी आम फाइटर से नहीं था। वो एक बेहतरीन और माहिर फन लड़ाका था, क्योंकि उसने ना सिर्फ मेरा वार रोका बल्कि उसके जवाब में बेइंतहा फुर्ती से एक ज़ोरदार हाथ भी मेरे सीने पर जड़ दिया। मैं लड़खड़ा कर कई कदम पीछे हटा और एक दरख्त बड़े दरख्त से जा टकराया। इस चोट ने भी मुझे ये सोचने पर मजबूर कर दिया कि बहुत ही खतरनाक चीज़ है। जितनी जोर से उसने खुली हथेली की ज़रब लगाई थी वो किसी भी आम आदमी को ख़त्म करने के लिए काफ़ी थी, और शायद उसने अपनी तरफ से यही सोचकर वार किया था, क्योंकि मुझे जिंदा और सलामत देखकर उसके मुंह से हूँ की आवाज़ निकली थी जो समझ गया हो कि उसका मुकाबला किसी आम से फर्ज से नहीं। फिर वहाँ अंधेरे और अकेले जंगल में ज़बरदस्त लड़ाई का आगाज़ हुआ। शुरू में तो मुझे उसका स्टाइल समझ में दिक्कत पेश आई और मुझे बहुत सी चोटें खानी पड़ी, मगर जल्दी मैं उसे समझ गया। तब लड़ाई का पांसा पलटा और मेरा मुकाबला बराबर पिटता चला गया और अब मैं उस पर भारी पड़ रहा था, मगर इस मामूली कामयाबी के हौसले में भी मुझे दांतों पसीने आ गए थे। मेरे मुखालिफ को खासी दिक उठानी पड़ रही थी, मेरे हर जरब कारी और हर वार अपने हदफ पर पड़ रहा था, लेकिन मुझे हैरत इस बात पर थी कि इतनी ज़बरदस्त चोटें खाने के बावजूद ना तो उसने भागने की कोशिश की थी और ना ही उसकी तेज़ी और फुर्ती में फ़र्क आया था। अचानक अब ऐसे मुकाम पर था जहाँ से उसकी रोशनी पत्तों में से छनकर इस छोटे से मैदान पर बराह रास्त पड़ रही थी। एक ऐसे ही लम्हे जब मेरा मुकाबला मेरी रिवर्स की खाने के बाद ज़मीन पर गिरा तो चांदनी में मेरी नज़र उसके चेहरे पर पड़ी। चोटें लगने के बाद उसका चेहरा खासी जख्मी हो चुका था, लेकिन मैं फिर भी उसे पहचान लिया। ये वही चीनी बुड्ढा था जिसने लाहौर एयरपोर्ट पर आंध्रे पूफ को बम से उड़ाया था और जिसे सिक्योरिटी पुलिस बावजूद कोशिश के मुजरम साबित नहीं कर सकी थी। आंध्रे पूफ का दुश्मन भला मेरा दुश्मन कैसे हो सकता था? मैंने फ़ौरन उसे लड़ाई ख़त्म करने का इरादा किया, मगर कुछ कहने या पूछने से पहले वो बुड्ढा चीनी फुर्ती के साथ ज़मीन से उठा और टाइगर स्टाइल का एक इंतहाई खतरनाक पोज बनाकर खड़ा हो गया। एक लम्हा के लिए उसकी और मेरी आंखें चार हुई। मर्द या अंधेरे के बावजूद मैंने उसकी आंखों से आग से निकलते देखी। फिर बहुत तेज़ी से उसने मुख्तलिफ स्टाइल के पोज बदले और एक मखसूस एक्शन में आया। वो इतनी देर से पैदल बदल रहा था कि मैं उसे कुछ बोल ही ना सका, और फिर इसके आखिरी अंदाज ने तो मेरी जुबान वैसे ही गुम कर दी। उसने लड़ने का जो तरीका इख्तियार किया था उसे दुनिया में सिर्फ दो ही अफराद जानते थे, एक मैं और दूसरा उसका अंदाज का खालिक मेरा उस्ताद मास्टर विस्की। और ये अंदाज हम उस वक्त इख्तियार करते थे जब मुकाबला बहुत से लोगों से हो या किसी ऐसे हद से जो हमसे ज़्यादा ताकतवर और माहिर फन हो और हम उसे जान से मार डालना चाहते हों। तो इतनी देर से मैं अपने ही उस्ताद के खिलाफ लड़ रहा था। मैंने निज़ामत से सोचा, लेकिन इस वक्त एहसास शर्मिंदगी से ज़्यादा इस बात की खुशी थी कि इतने दिन बाद उससे मुलाकात हो रही थी। मैंने फ़ौरन अपना जारहाना अंदाज तरक किया और सजा हाथ की मुक्के को बाएं हाथ की हथेली पर रखकर और सीने के सामने दोनों हाथों की मुट्ठी बांधते हुए सर झुकाकर घुटनों के बल ज़मीन पर बैठकर चला गया। इस तरह के सीधा घुटना ज़मीन पर टिका हुआ था और बायां सामने खड़ा था। یہ مقابلے سے دستبرداری کا اعلان بھی تھا اور مقابلے کے سامنے اپنی ہار کا اعتراف بھی. اسی کے ساتھ استاد کی تعظیم کا پہلو بھی اس سے نکلتا تھا. میری سنداز پر یقیناً ماسٹر وسکی کو بھی حیرت ہوئی تھی. وہ اپنی جگہ ساکت رہ گیا. میں نے سر جھکائے جھکائے ادب مدب لہجے میں کہا، یہ میں ہوں ماسٹر، آپ کا کمر. کمر؟ ان کی حیرت بھری آواز میرے کانوں سے ٹکرائی اور چند لمحوں بعد ہم دونوں بغل گیر ہو رہے تھے. میری طرح انہیں بھی اس اچانک ملاقات کی خوشی تھی اور شاید مجھ سے زیادہ تھی. انہوں نے دیر تک مجھے سینے سے لگائے رکھا. ہم دونوں وہیں ایک درخت کے نیچے بیٹھ گئے. طویل اور خطرناک جنگ ہم دونوں کو خوب تھکا دیا تھا. انگ انگ دکھ رہا تھا مگر اب اس دکھن میں بھی ایک طرح کا مزہ تھا. ماسٹر وسکی نے میرے چہرے کی طرف دیکھتے ہوئے پوچھا، یہ میک اپ تو نہیں لگتا؟ جی یہ پلاسٹک سرجری ہے، میں نے کہا. پھر انہوں نے تفصیل سے اپنے ساتھ پیش آنے والے واقعات سنا دیے. وہ درمیان میں سوال بھی کرتا رہا اور میرے کارناموں پر شاباش بھی دیتے رہے. خصوصاً نصار برمی کے کیس پر انہوں نے میری کارکردگی کو بہت سراہا. ماسٹر وسکی بذات خود نثار برمی کو جانتے تھے. ان کی موت پر انہیں بھی حیرت ہوئی تھی، جیسے مجھے آندھر پوف کی موت پر تھی. میں نے ماسٹر سے اس واقعے کے بارے میں استفسار کیا تو انہوں نے بتایا، جن دنوں میں اور تم جزیرے پر پھنسے ہوئے تھے انہیں دنوں میں آندھر پوف نے دوبارہ جاپان میں ایک ڈاکہ ڈالا تھا. اس بار اسے کاغذات چرانے میں تو کامیابی حاصل نہیں ہوئی تھی، البتہ اس نے میرے انتہائی عزیز دوست کو قتل کر دیا تھا. بس اسی کا انتقام لینے کے لیے میں آندھر پوف کے تعاقب میں ہوں. منہ سے کیا مراد؟ کیا آپ نے اسے لاہور ایئرپورٹ پر بم سے اڑا نہیں دیا؟ میں ذرا حیرت سے سوال کیا. نہیں، وہ ڈمی تھا، اصلی آندھر پوف اب بھی زندہ ہے اور یہیں بنگال میں مقیم ہے. آندھر پوف کے زندہ ہونے کا سن کر نہ جانے کیوں مجھے خوشی سے ہوئی، مگر وہ تھا کہاں یہ میں نہیں جانتا تھا. میں نے ماسٹر وسکی سے پوچھا، مگر آپ کو کیسے پتہ چلا کہ مرنے والا ڈمی تھا؟ میں نے اس کی لاش کی تصویریں دیکھی تھی. وہ شکل نہیں تھی جو جہاز میں سوار ہونے والی شخص کی تھی جس کے برابر میں بیٹھا تھا. ظاہر وہ میک اپ میں تھا، یہ بات آپ بھی جانتے ہوں گے. ہاں یہ تو مجھے پتا تھا کہ میک اپ میں، مگر مرنے والا ایک ہندوستانی نوجوان تھا. وہ کسی بھی اعتبار سے روسی نہیں تھا، جبکہ آندھر پوف نسل روسی ہے. اسی بات نے مجھے شک میں مبتلا کیا اور میں واپس جاپان جانے کے بجائے مشرقی پاکستان آ گیا. یہاں اس کو کچھ پتا چلا؟ ہاں کچھ. آج مصری انڈیا کی سرحد میں گیا تھا. کیوں؟ مجھے پتا چلا تھا کہ وہاں ایک ایسا شخص موجود ہے جو آندھر کے بارے میں بہت کچھ جانتا ہے. میں اسی کی تلاش میں وہاں گیا تھا، مگر ان لڑکوں نے سارا کام خراب کر دیا. کن لڑکوں نے؟ وہ جن کے پیچھے میں جا رہا تھا، ماسٹر وسکی نے کہا. ان کا اشارہ البدر کی طرف تھا. مگر انہوں نے کیا کام خراب کر دیا آپ کا؟ دراصل جس شخص کی تلاش میں وہاں پہنچا اسے ان لڑکوں نے میرے پہنچنے سے پہلے ہی ختم کر دیا تھا. اب میں پھر اندھیرے میں ہوں کہ آندھر کو کہاں تلاش کروں. انہوں نے کہا، مجھے البدر کی کامیابی کی خوشی ذرا مدم پر دی محسوس ہوئی، کیونکہ اگر آندھر کا پتہ چل جاتا تو ہم اس سے کہیں زیادہ بڑی کامیابی حاصل کر سکتے تھے. مگر البدر کو کیا معلوم تھا کہ شہید کیپٹن کے بدلے میں جس شخص کو انہوں نے جہنم حاصل کیا تھا وہ ہمارے لیے کتنا کارآم ہو سکتا تھا. اور ایک البدر ہی کیا، ہم میں سے کسی کو بھی کوئی بھی نہیں جانتا تھا. قدرت کے کھیل بھی نرالے ہوتے ہیں. منظر یہ قریب آ کر دور ہو گئی تھی کہ اس کے بارے میں سوچتے ہوئے ایک عجیب حسرت کا احساس ہونے لگتا تھا. میں نے ماسٹر سے آئندہ کے پروگرام کے بارے میں پوچھا تو وہ کہنے لگے، جب تک آندھر یہاں موجود ہے میں بھی یہی ہوں. لیکن آپ کی سروس کا مسئلہ؟ ہاں یہی تو مسئلہ ہے، میں صرف ایک ماہ کی چھٹی لے سکا ہوں اور مجھے اسی ایک ماہ میں اپنا کام پورا کرنا ہے جس کے 25 دن گزر چکے ہیں. کیا آپ مسلسل اسی چینی میک اپ میں رہتے ہیں؟ نہیں، میں مختلف میک اپ بدلتا رہتا ہوں، کبھی چینی، کبھی جاپانی، کبھی ویتنامی اور کبھی کورین. اس کے لیے مجھے زیادہ محنت بھی نہیں کرنا پڑتی کیونکہ ان سب لوگوں کے چہرے ذرا ملتے جلتے ہی ہوتے ہیں. آپ کی رہائش کہاں ہے آج کل؟ انٹرکون میں رہ رہا ہوں، ڈھاکہ میں، انہوں نے بتایا. اس کے بعد بھی ہم لوگ دیر تک اس موضوع پر بات کرتے رہے. باتوں کے دوران ہی ہم وہاں سے اٹھ کھڑے ہوئے تھے اور اپنے کیمپ کی طرف جا رہے تھے. چھاؤنی قریب پہنچ کر ماسٹر وسکی مجھ سے جدا ہو گئے. ہم نے آپس میں رابطہ رکھنے کا وعدہ کیا تھا. آندھر کی تلاش کی ذمہ داری ماسٹر وسکی نے اپنے سر لے لی تھی اور میں نے البدر کو پورے ملک میں منظم کرنے اور انہیں تربیت دینے کا فیصلہ کر لیا تھا. ماسٹر وسکی سے جدا ہونے کے بعد میں چھاؤنی پہنچا اور سیدھا میجر ایاز کے پاس چلا گیا. وہ اس وقت کمرے میں گھیرے تھے اور بے چینی سے ادھر ادھر ٹہر رہے تھے. مجھے دیکھتے ہی ایک دم ان کا رنگ پیلا پڑ گیا، ان کے چہرے پر ندامت کے اثرات ابھر آئے. میں حیران ہوا اور فوراً کے قریب جا کر ان کی خیریت دریافت کی. انہوں نے ایک نظر مجھے دیکھا اور رندی آواز میں کہنے لگے، میں بہت شرمندہ ہوں علی صاحب، میں نے آج ایک بڑا جرم کیا، اللہ مجھے معاف کرے. کیا ہوا؟ ایسی کیا بات ہوگی جس پر آپ اتنے ملعون ہیں؟ میں نے حیرت سے سوال کیا. وہ دراصل البدر کو میں نے بڑی زیادتی کی تھی، صاحب اللہ معاف کرے، وہ خاصے پریشان تھے. آخر قصہ کیا ہے، مجھے کچھ بتائیے بھی جناب. دراصل آپ نے اور ہم نے طے کیا تھا کہ ہم شہید کیپٹن کا بدلہ لینے کے لیے تربیت یافتہ فوجیوں کے گروپ بھیجیں گے، مگر آپ کے جانے کے بعد البدر کے کمانڈو کامران میرے پاس آیا اور اس مشن پر جانے کی خواہش ظاہر کی. پہلے تو میں نے منع کیا، مگر اس کے لہجے اور چہرے پر کچھ ایسا اعتماد تھا کہ میں زیادہ انکار نہ کر سکا اور اسے چند ساتھیوں کے ساتھ لے جانے کی اجازت دے دی. رات کو لوگ میرے پاس آئے اور ضروری اثرات طلب کیا. میں رضاکار فورس کے ایک تلخ تجربے سے گزر چکا ہوں اور پھر کل ہی ایک بنگالی شخص کی دھوکہ دہی کی وجہ سے کیپٹن کے شہید ہونے کا واقعہ پیش آیا ہے. اس لیے مجھے البدر کو اثرات دیتے ہوئے ذرا جھجھک محسوس ہوئی. इन मासूम नौजवानों का जोश व जज्बा और हदफ की मुश्किलात देखते हुए जी तो चाहता था कि उन्हें असला दूँ, मगर आखिर मैंने उन्हें एक पिस्तौल, दो दस्ती बम और दो डायनामाइट दिए। मैं जानता था कि असला इनमें से किसी एक के लिए भी काफ़ी नहीं था। कामरान ने हस्की के साथ हर साथी के ज़ाती तहफ़ के लिए कम अज़ कम एक हल्के हथियार का मुतालबा किया, मगर मैं रिस्क नहीं लेना चाहता था। दूसरी तरफ उनका मुतालबा भी गलत नहीं था। मैंने थोड़ी देर सोचा, फिर कमरे में से सूरह यासीन का एक छोटा सा नुस्खा लाकर खामोशी से कामरान के हाथ में दे दिया। ये देखकर उसने भी मजीद कोई तकाजा नहीं किया, खुदा हाफिज़ कहकर रात के अंधेरे में मंजिल की तरफ चल दिए। बस तब से मैं एक एहसास जुर्म में मुबतला हूँ, रात भर एक लम्हे के लिए चैन से नहीं लेट सका। नरम बिस्तर मेरे लिए कांटों का बिस्तर बन गया है, हालांकि कुछ देर पहले मुझे इतना मिल चुकी है और बदर कामयाब ऑपरेशन के बाद वापस आ चुके हैं, मुझे बेहद खुशी हुई है। मगर छोड़िए मेजर साहब, भूल जाइए इस बात को, जो कुछ हुआ शायद यही अल्लाह को मंजूर था। मैंने उन्हें तसल्ली दी। हाँ शायद, उन्होंने खोखली सी आवाज़ में मेरी तायद की, फिर कहने लगे, अब मेरा इरादा है इन नौजवानों को पूरे मुल्क में मुनज़्ज़म करूँगा, यह तो पाकिस्तानी कौम का कीमती सरमाया है, अनमोल मोती। बेशक बेशक, मैंने कहा, मेरे भी ये ख्याल है, आप हुकूमती सतह पर कोशिश कीजिए और हम लोग अपनी सी कोशिश करते हैं। बिल्कुल, आप ज़रूर कोशिश करें। वैसे आप भी तो गए थे सरहद पार, आपका मिशन कैसा रहा? मैं तो बस अलग बदर को बैकअप करता रहा, मैंने मुस्कुरा कर जवाब दिया। मेजर साहब से इजाज़त लेकर मैं अब्दुल्ला के पास गया और उसे आइंदा प्रोग्राम के बारे में बताया। उसे भले इससे क्या इख्तलाफ हो सकता था। यूँ हम दोनों हम वक्त अलबदर के नौजवानों की फौजी तरबियत देने में मसरूफ हो गए। शायद एक हफ्ता गुजरा होगा या शायद 15 दिन कि हमें एक मिशन पर जाना पड़ा। मेमन सिंह के एक जंगल के बारे में इतला मिली थी कि यहाँ मुक्ति बहानी बहुत बड़ी तादाद में छुपे हुए हैं। पाक फौज के एक दस्ता फौरन उनकी सरगोभी के लिए रवाना किया गया। कैप्टन मसरूर इसके सरबराह थे, मैं और अब्दुल्ला भी उनके साथ हो लिए। हम जंगल में पहुंचे तो अचानक चारों तरफ से हम पर फायरिंग होने लगी। शायद उन्हें हमारी आमद का पता पहले से चल गया था। हम भी बिल्कुल तैयार थे, दोनों अस्तराफ से फायरिंग होती रही। दुश्मन खासा नुकसान उठाकर पछता हो गया, वो अपने पीछे 60 लाशें छोड़ गया था, जबकि हमारे सिर्फ 2 फौजी शहीद हुए। हम लोगों ने रात में ही ठहरने का इरादा किया ताकि दुश्मन को दोबारा इस इलाके में कदम जमाने की मौत न मिल सके। खेमे वगैरह लगाए गए और ज़रूरी हिफाजती इंतजाम भी कर लिए गए। रात के कुछ 2 बजे होंगे कि एक जानब से चंद नौजवान नारा तकबीर अल्लाह अकबर का बुलंद करते हमारी जानब आए। हम लोग एहतियातन संभल कर बैठ गए, मगर नारे लगाने वाले ने पुकार कर कहा कि अल बदर कैडिट हैं। करीब आने पर उनकी तस्दीक हो गई। उनका लीडर नूर अल इस्लामी नामी एक 18 साल नौजवान था। देर तक उनसे बातें होती रहीं, मौजू मुक्ति बहानी और हिंदू फौजी ही थे। बातों बातों में कैप्टन मसरूर ने कहा, सुना है यहाँ मुक्ति बहानी का लीडर बड़ा खतरनाक है, वो कई बार पाक फौज को नुकसान पहुँचा चुका है। जी हाँ, ऐसा ही है, नूर इस्लाम ने कहा, वाकई बहुत शातिर इंसान है। मैं खुद कई दिन से उसकी तलाश में और आज भी इस मकसद से निकला था कि उसे जा पकड़ूँ, मुझे इसका ठिकाना मालूम है। अच्छा, तो हमें बताओ, हम उसे गिरफ्तार कर लेंगे। जी नहीं, उसने मुस्कुराते जवाब दिया, गैर मुसल्ला आदमी को गिरफ्तार करने के लिए इतने सारे मुसल्ला फौजियों की ज़रूरत नहीं, मैं और मेरे साथी ये काम आसानी से कर लेंगे। और हम तो इधर ही जा रहे थे, बस आप लोगों को देख कर इधर आ गए। फिर वो थोड़ी देर बाद आने का वादा करके हमसे रुख्सत हो गए। इन लोगों के जाने के बाद हम फिर अपनी बातों में मसरूफ हो गए। घंटा भर भी नहीं गुजरा होगा कि नूर अलैहिस्सलाम अपने साथी उसमें दोबारा वहाँ आ गया। इस वक्त खैबे में कैप्टन के अलावा सिर्फ मैं और अब्दुल्ला मौजूद थे, उनके साथ एक कैदी भी था। ये वही मुक्ति बहानी का खतरनाक और शादा लीडर था जिसकी हमें तलाश थी। उसे देखते ही कैप्टन आगे बढ़े और उस मुक्ति बहानी और हिंदू फौज से उसके रवाबत के बारे में मुख्तलिफ सवाल पूछने लगे, मगर वो बड़ा पक्का मालूम होता था। उसने कैप्टन के किसी सवाल का जवाब नहीं दिया। आखिर उन्होंने बंदूक उसके सीने पर रखे और कहा, अगर अब भी तुमने मेरे सवालों का जवाब नहीं दिया तो मैं तुम्हें शूट कर दूंगा। कैप्टन की आवाज़ में गुस्सा के अलावा एक ऐसा तासर भी था जिसे पता चलता था कि वो जो कुछ कह रहे हैं वो कर भी गुजरेंगे। मगर इस नौजवान के चेहरे पर ज़रा बराबर भी खौफ नहीं था। उसने पहले मुस्कुराकर नूर इस्लाम की तरफ और फिर कैप्टन की तरफ देखा और कहने लगा, कैप्टन साहब, मुक्ति बहानी का लीडर हूँ, गद्दार हूँ, मुल्क दुश्मन हूँ, मगर मैं आपके इस नूर इस्लाम का भाई भी हूँ, क्या मुझे गोली मार देंगे? इसकी बात सुनकर कमरे में मौजूद हर शख्स सन्नाटे में आ गया। कैप्टन ने तकरीबन चीखते हुए कहा, क्या ये तुम क्या कह रहे हो? उसने फिर अपनी बात को दोहराया। कैप्टन ने नूर इस्लाम की तरफ देखा। मेयर अब्दुल्ला तो पहले ही इसको हैरत से तक रहे थे। हमने देखा कि एकदम उसकी आंखों में आंसू आ गए। उसने अपना ऊपर का होंठ दांतों में दाब कर आंसू दफ्त करने की कोशिश की और असबाब में सर हिलाकर उस नौजवान के बयान की तस्दीक कर दी। कहने लगा, जी ये मेरा बड़ा भाई है, हमारे वालिद फौत हो चुके हैं और ये मुक्ति बहानी का लीडर बन गया है। मैंने देखा कि नूर इस्लाम की बात सुनकर कैप्टन के हाथ कपकपाने लगे। उन्होंने नफे में गर्दन को हिलाते हुए कहा, नहीं नहीं, अगर ये मुजाहिद का भाई है तो उसे गोली मारना मेरे बस की बात नहीं। उन्होंने बंदूक को पड़े जमीन पर फेंक दिया और मुंह फेर कर खेमे की एक दीवार की तरफ चले गए। शायद वो इस इंतहाई जज्बाती सदमे की बायस उम्र आने वाले आंसुओं को रोकने की कोशिश कर रहे थे। पार्ट 13 यहाँ इख्तिताम पज़ीर होता है। इस किताब के मजीद वाक़यात के लिए सुनिए पार्ट 14।